राजाको शासनबाट स्वतन्त्र भएको धेरै समय भएको छैन र हामीलाई थाहा छ राजाको शासन र तपाईँहरूलाई थाहा छ कि अरू देशहरूमा कति देशहरूमा राजाको शासन अझै पनि छ र हामी यो जान्दछौँ कि राजाले देशका सबैभन्दा अति उत्तम सेवा सुविधाहरू पाउँदछ र यदि त्यही राजाको विरुद्धमा कुनै प्रजाले या त कुनै देशका नागरिकले उसको विरुद्धमा केही बोल्यो भने उसले पक्कै पनि ठुलो दण्ड सजाय भोग्नुपर्ने हुन्छ तर प्रियहरू यी त सबै संसारका राजाहरूका नीति नियम र शासनहरू हुन् तर त्यहाँ यस्तो एकजना राजा हुनुहुन्छ जसले आफ्ना विरुद्धमा आफ्नो विरुद्धमा बागी बनेका आफ्नो विरुद्धमा पाप गर्नेहरूका निम्ति पनि उहाँले क्षमा दिनुहुन्छ आफ्नै प्राण अर्पण गरेर उनीहरूलाई नै उद्धार गर्नुहुने राजा हुनुहुन्छ जो नम्र र कोमल हृदयका राजा हुनुहुन्छ आज हामी उनै राजाको विषयमा सुसमाचार युहन्ना 12 अध्यायको 12 हामी 19 हेर्नेछौँ कृपयाहरू सबैजनाले यस खण्डलाई निकाल्नुहोला सुसमाचार युहन्ना 12 अध्यायको 12-19 पदसम्म आशा गर्छु तपाईँले यसलाई पाइसक्नु भएको छ म हामी सबैजनाको निम्ति म यस खण्डलाई पाठ गर्नेछु यरुसलेममा यीशुको प्रवेश भोलिपल्ट चाडमा आउने ठुलो भिडले यीशु यरुसलेममा आउँदै हुनुहुन्छ भन्ने सुन्यो र मानिसहरू खजुरका हाँगहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के होसन्ना धन्य परमप्रभुको नाउँमा आउने इस्रायलका राजा अनि गधाको एउटा बछेरो भेटाएर यीशु त्यसमाथि चढ्नुभयो जस्तो लेखिएको छ सियोनकी छोरी नडरा हेर तिम्रा राजा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन् तर यीशुको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे उहाँले लाजरसलाई चियानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भिडका मानिसहरूले उहाँको गवाही दिइ नै रहे उहाँले यो चिन्ह गर्नुभएको थियो भन्ने सुनेका हुनाले पनि भिड उहाँलाई भेट्न गएको थियो तब फरिसीहरूले एकअर्कालाई भन्न लागे हेर तिमीहरूबाट केही हुने होइन देख्दछौ संसार र त्यसको पछि लागिसक्यो हामी यो खण्डबाट हामी त्यही एक विशेष राजाको विषयमा हामी हेर्नेछौँ र वचनको हामी मुख्य एउटा मुद्दालाई लिएर हामी यो खण्डबाट हेर्नेछौँ जो ख्रिस्ट यीशु नै नम्र राजा हुनुहुन्छ ख्रिस्ट यीशु नै नम्र राजा हुनुहुन्छ हामी यो एउटा बुदामा रहेर हामी आजको वचनले विशेष हेर्नेछौँ जब हामी 12 पदमा हामी हेर्छौँ भने यो पाउँछौँ कि भोलिपल्ट चाडमा आउने ठुलो भिडले यीशु यरुसलेममा आउँदै हुनुहुन्छ भन्ने सुन्यौँ यसले यो स्पष्ट हामीलाई देखाउँछ कि यो घटना जब हामी 12 पदको 1 हामीले 11 अस्तिको हप्तामा हेर्दै थियौँ कि त्यहाँ ख्रिस्ट यीशु बेथानीमा आउनुभएको छ जहाँ अब त्यो चाहिँ निस्तार चाड हुँदा 6 अगाडिको घटना हामीले हेर्दै थियौँ तर अब यो घटना भनेको निस्तार चाडभन्दा अघिल्लो दिनको अघिल्लो दिन मात्रै भनेर यहाँ सुरुवात गरिएको छ र यहाँ ती निस्तार चाडमा आउने ठुलो भिडले यीशु आउँदै हुनुहुन्छ भन्ने कुरा यहाँ सुनेका छन् र यहाँ हामी यो पाउँदछौँ कि यहाँ यीशु ख्रिस्ट अब निस्तार चाडको समयमा फेरि यरुसलेममा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरा हामी यहाँ देख्दछौँ किनभने हामी जब अगाडिका खण्डहरूमा हेर्छौँ भने ख्रिस्ट यीशुले जब यहुदीहरूले ख्रिस्ट यीशुलाई विभिन्न विषयहरूमा जब भेटे जब उनीहरूले ख्रिस्ट यीशुलाई राजा बनाउन खोजे जब हामी पद अध्याय 6 जान्छौँ भने ख्रिस्ट यीशु त्यहाँबाट भाग्नुभएको छ त्यहाँबाट भिडबाट उहाँ निस्किनु भएको हामी पाउँछौँ र अरू ठाउँमा पनि धेरै मानिसहरू भिडहरूबाट ख्रिस्ट बाहिर जानुभएको हामी पाउँछौँ र यहाँ हामी यो पाउँछौँ कि अब भोलि निस्तार चाड छ तर यहाँ जब ती भिडहरूसँग ख्रिस्टको भेट हुन्छ उनीहरूले यो थाहा गर्छन् कि ख्रिस्ट आउँदै हुनुहुन्छ तर ख्रिस्टले यहाँ केही पनि त्यस्ता प्रतिक्रिया दिनुहुँदैन ती अरूहरू जस्तो अगाडिको खण्डहरूमा जस्तो ख्रिस्ट यो भिडबाट उहाँ एकान्तमा जानुहुँदैन तर अब यहाँ ख्रिस्ट निस्तार चाडमा जाँदै हुनुहुन्छ किन ख्रिस्ट यीशु यहाँ जाँदै हुनुहुन्छ किनकि निस्तार चाडमा उनीहरूले निस्तार चाडको बलि त्यहाँ उनीहरूले चढाउनु पर्थ्यो। र हामीले इतिहासमा हेर्छौँ भने तब त्यो निस्तार चाडमा ती त्यहाँ यहुदीहरूले लगेका ती बलिहरूलाई त्यहाँका पुजारीहरूले केही दिनको निम्ति उनीहरूले के गर्थे, चेक जाँच गर्थे, त्यो सही छ कि छैन, त्यो बलि चढाउनको निम्ति सही छ कि छैन भन्ने कुरा उनीहरूले चेक जाँच गर्थे। तर यहाँ जब ख्रिस्ट छ दिन अगाडि नै त्यहाँ पुग्नुभयो र अब निस्तार चाडमा उहाँ प्रवेश गर्दै हुनुहुन्छ भने यहाँ हामी यो देख्छौँ कि अब ख्रिस्ट यीशु नै त्यही निस्तार चाडको बलि हुँदै हुनुहुन्छ भन्ने कुरा हामी यहाँ देख्न सक्छौँ। त्यसै कारण ख्रिस्ट यीशुको यो समय आएको छ भन्ने कुरा यहाँबाट देख्छौँ। जब उहाँले 23 पदलाई हामी हेर्छौँ भने उहाँ आफैले के भन्नुहुन्छ, मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। अर्थात् ख्रिस्ट यीशु अब उहाँको अन्तिम क्रुसको समयमा आइपुग्नु भएको छ, जब परमेश्वरले पठाउनु भएको समयको नजिक उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ हामी स्पष्ट देख्दछौँ। त्यसै कारण ख्रिस्ट यीशु अब यहाँ भिडबाट उहाँ एकान्तमा जानु हुँदैन। तर अब त्यही समयमा हामी हेरौँ पद 13 भिडहरूले के गर्छन्, भिडले के भन्छ, र मानिसहरू खजुरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, होसन्ना धन्यवाद धन्य परमप्रभुको नाउँमा आउने इसरायलका राजा। हामी यो जान्दछौँ कि ख्रिस्ट यीशु सर्वज्ञानी हुनुहुन्छ, उहाँले यो परिस्थिति के हुँदैछ भन्ने कुरा जान्दै हुनुहुन्छ। यहाँ यी मानिसहरू यो भिडको उद्देश्य के छ, उनीहरूको अभिप्राय के छ भन्ने कुरा ख्रिस्टले जान्नुभएको छ। तर पनि ख्रिस्टले यहाँ अरू केही प्रतिक्रिया दिनुहुँदैन। यहाँ हामी देख्छौँ 13 मानिसहरूले खजुरका हाँगाहरू लिएर, जब हामी पुरानो नियममा हेर्छौँ भने खजुरका हाँगासँग यस निस्तारको चाडमा कुनै पनि सम्बन्ध हामी पाउँदैनौँ। जब हामी हरेक निस्तारको चाडमा हेर्छौँ भने यहाँ यो दुईको कुनै पनि सम्बन्ध हामी पाउँदैनौँ। तर हामी खजुरका हाँगाको बारेमा जब हामी छाप्रोबासको चाडको विषयमा हामी हेर्छौँ भने योसँग केही सम्बन्ध रहेको मात्रै हामी पाउँछौँ। जब हामी लेवी 23:40 हामी हेर्छौँ भने यहाँ यसरी लेखेको छ, यहाँ यो छाप्रोबासको चाड र खजुरको हाँगाको केही सम्बन्ध हामी यहाँ पाउँछौँ। यहाँ यसरी लेखेको छ, पहिलो दिन तिमीहरूले रुखहरूका असल असल फल, खजुरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू र लहरे पिपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामान्य 7 दिनसम्म खुसी मनाउनु। निस्तार चाडको समयमा उनीहरूले ती भिडहरूले खजुरका हाँगाहरू लिएर ख्रिस्ट यीशुलाई स्वागत गरिरहेका छन्। तर यो निस्तार चाडसँग यसको सम्बन्ध केही पनि छैन। तर जब हामी पहिलो इतिहासलाई हामी हेर्छौँ भने यो खजुरका हाँगाहरू, जब हामी इन्टर टेस्टामेन्ट पिरियड भन्छ अङ्ग्रेजीमा, जुन चाहिँ नयाँ करार र पुरानो करारको बिचको समयमा, यसको केही महत्त्वहरू हामी पाउँछौँ। त्यो समयमा यी खजुरका हाँगाहरू विशेष मानिसहरूले कुनै विजय र विजय उत्सवको निम्ति एउटा साङ्केतिक रूपमा यो उनीहरूले प्रयोग गर्ने गर्दथे। र हामीले फेरि पनि केही इतिहासलाई हामी हेर्छौँ भने जब यहुदीहरूले सिरियालाई पराजित गरे र उनीहरू यरुसलेममा प्रवेश गरे, त्यो समयमा उनीहरूले यही खजुरका हाँगाहरू लिएर उनीहरूले त्यो विजयका उत्सवका साथ उनीहरू त्यहाँ प्रवेश गरेको हामी पाउँदछौँ। र यहाँ त्यही कुरा भइरहेको छ, उनीहरूले खजुरका हाँगा लिएर ख्रिस्ट यीशुलाई स्वागत गरेको हामी पाउँदछौँ। यहाँ हामी यो बुझ्दछौँ कि यहाँ कुनै पनि सम्बन्ध छ। उनीहरूको अभिप्राय के छ भन्दाखेरि कि एउटा बाहिरी भौतिक रूपमा, जसरी एक राजाले आफ्नो देशको निम्ति रक्षा गर्छ, आफ्नो मानिसहरूको निम्ति उसले लडाइँ गर्छ र आफ्नो मानिसहरूलाई उसले सुरक्षा दिन्छ, त्यसरी नै उनीहरूले यो ख्रिस्ट यीशुलाई त्यही आधारमा उनीहरूले स्वागत गरेको हामी पाउँछौँ। किनकि उनीहरू रोमी शासकको दासत्वमा थियो, उनीहरूको बुझाइ के थियो भन्दाखेरि यो भिडहरू अब ख्रिस्ट चाहिँ प्रतीक्षा गरेको मसिहा हुनुहुन्छ, जो राजा हुनुहुन्छ, उहाँ आउनुहुन्छ, अब हामीलाई यो दासत्वबाट निकाल्नुहुन्छ र हामीलाई रोमीहरूको दासत्वबाट हामीलाई के गर्नुहुन्छ, विजय दिनुहुन्छ, स्वतन्त्र दिनुहुन्छ भन्ने उनीहरूको अभिप्रायको कारण उनीहरूले यो खजुरका हाँगोहरू लिएर ख्रिस्ट यीशुलाई स्वागत गरिरहेका छन्। र उनीहरूको यो अभिप्राय गलत छ। त्यति मात्रै उनीहरूले गर्दैनन्, तर उनीहरूले के भन्छन्, उनीहरूले कराउँदै होसन्ना हामी होसन्ना भन्ने यहाँ शब्द पाउँदछौँ। र यो शब्द चाहिँ हिब्रू भाषाबाट लिइएको छ। यसको लिटरली हामीले यसको अनुवाद गर्यौँ भने हामीलाई बचाउनुहोस्, हामीलाई बचाउनुहोस्, हामी प्रार्थना गर्छौँ भन्ने हुँदछ यसको अर्थ। र यसले यही देखाउँछ कि हामीहरू खतरामा छौँ, अब हामीलाई बचाउनुहोस्, ती दासत्वबाट बचाउनुहोस् भनेर उनीहरूले भन्दछन्। र उनीहरू यो शब्दसँग, यी यहुदीहरू एकदमै उनीहरू प्रख्यात छन्, यो शब्दसँग उनीहरू फ्यामिलियर छन्। जब हामी यो शब्द हामीले भजन सङ्ग्रह 128 हामी हेर्छौँ भने यो हामी पाउँदछौँ, किनकि उनीहरूले त्यहाँबाट यो उद्धृत गरेका छन्। र जब हामी त्यो समयमा हेर्छौँ भने हामी यो पाउँछौँ कि उनीहरूले जब यहुदीहरूले कुनै उनीहरूको मुख्य चाडहरू जब मनाउँथ्यो, उनीहरूले त्यहाँका मन्दिरका मुख्य भजनकारहरू, त्यहाँ गाउने व्यक्तिहरूले उनीहरूले भजन सङ्ग्रह 113-18 उनीहरूले हरेक समय उनीहरूले गाउने गर्दथे। र यहीबाट उनीहरूले अझै उद्धृत गरेका हामी पाउँछौँ, किनकि उनीहरूले हरेक बिहानी यो भजन उनीहरूले गाउने गर्दथे। जब उनीहरू मन्दिरमा जान्थे, त्यहाँका विशेष गाउने समूहले यो उनीहरूले गाइरहन्थे। र त्यति मात्र होइन, धन्य परमप्रभुको नाउँमा आउने इसरायलका राजा, हामी यहाँबाट स्पष्ट देख्दछौँ कि उनीहरूले ख्रिस्ट येशूलाई इसरायलका राजा, जो उनीहरू दासत्वमा थिए, त्यहाँबाट उनीहरूलाई उद्धार गर्ने एक राजाको रूपमा उनीहरूले ख्रिस्ट येशूलाई यहाँ बुझेका हामी पाउँदछौँ। तर यहाँ ख्रिस्ट येशूले उनीहरूले यो भनिरहँदा उनीहरूको स्वागतलाई उहाँले इन्कार गर्नुहुँदैन, जुन कुरा अघि पनि मैले भनिसकेको छु। यहाँ उहाँले मौन रूपमा यो उनीहरूको स्वागतलाई स्वीकार गर्नुहुन्छ। उहाँ राजा हुनुहुन्छ भन्ने कुरामा उहाँले यो स्वीकृत गर्नुहुन्छ। तर यहाँ इजरायलीहरूले जुन अभिप्राय लिएर उनीहरूलाई उनीहरूले ख्रिस्ट येशूलाई स्वागत गरेका छन्, त्यो तरिकाले होइन, तर ख्रिस्टले परमेश्वरले पठाउनु भएको पुत्र, उहाँ उद्धार गर्नुहुने राजाको रूपमा उहाँले यो स्वीकृत गर्नुभएको छ। ख्रिस्ट येशूले फरक तरी अनि 14 हेर्नुहोस् न, उहाँले किन यो गर्नुभयो। 14 अनि गधाको एउटा बछेडो भेटाएर येशू त्यसमाथि चढ्नुभयो जस्तो लेखिएको छ। यस खण्डमा यो घटनालाई हामी यसमा मात्रै पाउँदैनौँ, अरू सुसमाचारका पुस्तकहरूमा पनि हामी पाउँदछौँ। यो 4 सुसमाचारको पुस्तकले यो घटनालाई बताउँदछ। हामी जब मतीको पुस्तक 21 हामी हेरौँ न, कसरी ख्रिस्ट येशूले यस गधालाई पाउनुभयो भन्ने कुरा हामी पाउँछौँ। मतीको पुस्तक 21 21 म 1-3 मात्रै पाठ गर्नेछु। जब उहाँहरू एरुसलेमको नजिक जैतुन डाँडाको बेथ फागेमा आइपुग्नुभयो, तब येशूले 2 चेलाहरूलाई येशू भनेर पठाउनुभयो, तिमीहरू सामुन्नेको गाउँमा जाऊ, त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेडो बाँधिएका भेटाउनेछौ, तिनलाई फुकाएर म कहाँ ल्याऊ, कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु र त्यसले तुरुन्तै त्यो पठाइदिनेछ। यहाँ ख्रिस्ट येशूले कसरी गधा प्राप्त गर्नुभयो भन्ने कुरा बताएको छैन, तर हामी जब मतीको पुस्तकमा हामी अरू सुसमाचारको पुस्तकमा हामी हेर्छौँ भने यो पाउँदछौँ कि ख्रिस्ट येशूले आफ्ना चेलाहरूलाई पठाउनु भएको छ, आज्ञा दिनुभएको छ कस्तो किसिमको गधा त्यहाँ छ भन्ने कुरा, जुन चाहिँ कसैले कहिले पनि त्यस गधाको बछेडामाथि चढेका छैनन्, त्यसमा त्यसलाई लिएर आउनु भनेर ख्रिस्टले यहाँ आफ्ना चेलाहरूलाई बताउनु भएको छ। जब उनीहरू ल्याउँछन्, ख्रिस्ट येशू त्यस बछेडामाथि चढ्नुभयो, किन ख्रिस्ट येशूले नै यो गधाको बछेडालाई प्रयोग गर्नुभयो। हामी यहाँ भन्दैछौँ राजाको रूपमा हामी कुरा गर्दैछौँ, हामी भन्दैछौँ कि ख्रिस्ट नै विनम्र राजा हुनुहुन्छ। र जब यहाँ यहुदीहरूले पनि राजाको रूपमा उहाँलाई स्वागत गरेछन्, उहाँको मौन स्वीकृति छ भनेर हामी हेर्दैछौँ, तर ख्रिस्ट येशूले किन गधाको प्रयोग गर्नुभयो? तपाईँ र मैले कुन राजाले गधा चढेको हामीले देखे? तपाईँले देख्नु भएको छ? कहिले पनि राजाले गधाको प्रयोग गर्दैन, उसले घोडाको प्रयोग गर्दछ। यहाँ ख्रिस्ट येशूले किन घोडाको प्रयोग गर्नु भएन, किन गधाहरूको प्रयोग गर्नु? यहाँ किनकि ख्रिस्ट येशू न्याय गर्नको निम्ति न्याय राजा भएर यो समयमा उहाँ आउनु भएको थिएन, उहाँ एक उद्धारक एउटा सेभियर किङ भएर आउनुभएको थियो, र जसले सबैभन्दा तुच्छ ठानिने यो पशुलाई उहाँले प्रयोग गर्नुभयो। यसले उहाँको नम्रतालाई जनाउँदछ, यसले ख्रिस्ट येशू कति विनम्र हुनुहुन्छ भन्ने कुरा यसले देखाउँदछ कि हरेक मानिसहरूले घृणा गरेको पशुलाई ख्रिस्टले प्रयोग गर्नुभयो। यसले देखाउँछ ख्रिस्टको नम्रता। उहाँ न्याय गर्नुहुने राजा होइन, उहाँ न्याय गर्नको लागि अहिले आउनुभएको होइन, तर उहाँ उद्धार गर्नको निम्ति आउनुहुने उद्धारक राजा हुनुहुन्छ भन्ने कुरा देखाउनको निम्ति उहाँले यो प्रयोग गर्नुभएको। र उहाँ फेरि उहाँ यही मात्रै उद्धारक राजा मात्रै हुनुहुन्न, उहाँ अब जहिले पनि यो गधाको बछेडोलाई प्रयोग गर्नुहुन्न। ख्रिस्ट येशू एक दिन फेरि घोडामा उहाँ सवार हुनुहुनेछ। जब हामी प्रकाशको पुस्तक 19:11 हामी हेर्छौँ भने हामी यो स्पष्ट पाउँछौँ कि उहाँ सेतो घोडामा उहाँ न्याय गर्नको निम्ति फेरि आउनुहुनेछ। अब उहाँ आउनुहुँदा उद्धारक राजाको रूपमा होइन, उहाँ न्यायी राजाको रूपमा उहाँ आउनुहुनेछ। उहाँ त्यति बेला घोडामा सवार हुनुहुनेछ, जुन हामी प्रकाशको पुस्तकमा हामी पाउँदछौँ। हामी यहाँ त्यति मात्र 15 हामी हेरौँ न, उहाँले के भन्नुहुन्छ? सियोनकी छोरी नडराऊ, हेर तिम्रा राजा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। विशेष हामी यो खण्डलाई हामी हेर्छौँ भने अघि हामीले पढेको खण्डबाट यो उद्धृत गरिएको छ, जकरिया 9:1 यसलाई उद्धृत गरिएको छ, जुन सियोनकी छोरी अर्को नडराऊ भनेछ, जुन चाहिँ हामी यसायाको पुस्तकबाट यो शब्दलाई उद्धृत गरेको हामी पाउँदछौँ। किन उहाँले यहाँ भन्दैछ कि अब तिमीहरू इसरायलका राजा चाहिँ हेर गधाको बछेडामा सवार भएर आउँदै हुनुहुन्छ तिमीहरूले उद्धार गर्नको निम्ति। तर उनीहरूले यो बुझेका छैनन् कि ख्रिस्ट हाम्रो पापको निम्ति उद्धार गर्नको निम्ति आउनुहुने राजा हुनुहुन्छ भनेर उनीहरूले बुझेको छैन। जुन प्रतिज्ञा गरिएको मसीहा हुनुहुन्छ भन्ने कुरा उनीहरूले बुझेको छैन। उनीहरूको बुझाइ के छ भन्दाखेरि ख्रिस्ट आउनुहुन्छ, हामी जुन दासत्वमा छौँ त्यहाँबाट हामीलाई उद्धार गर्नको निम्ति आउनुहुन्छ भन्ने यहाँ उनीहरूको बुझाइ छ, जुन चाहिँ गलत छ। तर यहाँ ख्रिस्टले उनीहरूको त्यो स्वागतलाई फरक तरिकाले उहाँले मान्नुभएको छ। तर यो कुरा ती भिडले मात्र होइन, यहुदीहरूले मात्र होइन, तर उहाँका चेलाहरूले पनि बुझेका हामी पाउँदैनौँ। पद 16 हेर्नुहोस् त, यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। उहाँका भिडले मात्रै होइन, जो ख्रिस्ट येशूसँगै हिँडिरहेका चेलाहरूले पनि ख्रिस्टको यो उहाँको मसीह उहाँ बचाउनुहुने उहाँ उद्धारक राजाको विषयमा उनीहरूले पनि बुझेका छैनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे। जब ख्रिस्ट येशूको उहाँको मृत्यु र पुनरुत्थान भयो त्यसपछि मात्रै चेलाहरूले पनि यो कुरा बुझेका छन्। ख्रिस्टले उहाँहरूलाई चेलाहरूलाई भन्नुभएको थिए, जब म माथि जानेछु, जब म स्वर्गमा जानेछु, तब तिमीहरूलाई पवित्र आत्मा दिइनेछ, त्यस पछाडि तिमीहरूलाई अरू गहिरा र गुप्त कुराहरू पनि तिमीहरू खुलाइनेछ। त्यही भन्दै हुन्छ, त्यस पछाडि मात्रै चेलाहरूले ख्रिस्टको महिमा उहाँको पुनरुत्थानपछि मात्रै ख्रिस्टको उहाँ बचाउनु हुने राजा हुनुहुन्छ भन्ने कुरा उहाँहरूले बुझेका हामी पाउँदछौँ। तर यहाँ अझै पनि त्यो भिड हामी ख्रिस्टको पछि हामी देख्छौँ। भिडले के गरेको छ? जो ख्रीष्टले लाजरसलाई मृत्युबाट उठाउनु भएको छ र ख्रीष्टले गर्नुभएको चिन्ह देखेका छन् र त्यो कुरालाई उनीहरूले निरन्तर गवाही दिइरहेका छन्। जुन हामी पद नौमा पनि पाउँछौँ, यही बाह्र अध्यायको पद नौमा, जहाँ त्यो भीडले ख्रीष्ट येशूलाई पछ्याइरहेको हामी पाउँछौँ। तर अझै पछ्याइ मात्रै रहेको छैनन्, उनीहरूले ख्रीष्टको गवाही दिइरहेका छन्। ख्रीष्टले के गर्नुभयो त्यो चिन्हको बारेमा उहाँहरूले बताइरहेका छन्। र त्यति नै बेलामा फरिसीहरूले के गर्छन्, फरिसीहरूले ख्रीष्टप्रतिको उनीहरूको अझै पनि आशंक गरिरहेका छन्। फरिसीहरूले एकअर्कालाई भन्न लागे, फरिसीहरू बीच, हेर तिमीहरूबाट केही हुने होइनन्, देख्दछौ संसारै त्यसको पछि लागिसक्यो। यहाँ हामी देख्दछौँ कि अब यहुदी ती भिडहरू चाहिँ सबै ख्रीष्टको पछि लागे भन्ने कुरा यहाँ फरिसीहरूले बताइरहेका छन्। उनीहरूले ख्रीष्टको हुनुहुन्छ, उहाँ बचाउनुहुने, उहाँ उद्धारक हुनुहुन्छ, उहाँ एउटा राजा हुनुहुन्छ भन्ने कुरालाई उनीहरूले इन्कार गरेका छन्। र प्रेर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु, यहाँको बुझाइ जुन ख्रीष्ट येशू जस्तो राजा हुनुहुन्छ, उहाँ जसरी ती भिडले बुझेका राजा हुनुहुन्छ, उहाँ तीभन्दा फरक राजा हुनुहुन्छ। तपाईँ र मैले जब हामी हेर्छौँ भने तपाईँ र मैले पुरानो नियममा विभिन्न राजाहरू हामी पाउँछौँ, उनीहरू राजाभन्दा ख्रीष्ट महान राजा हुनुहुन्छ। उनीहरू अस्ताएका राजाहरू छन्, उनीहरू भ्रष्ट भएका राजाहरू छन्, तर ख्रीष्ट हामीलाई उद्धार गर्नुहुने राजा, कहिले पनि नचुक्नुहुने राजा हुनुहुन्छ। जब हामी हेर्छौँ भने इस्रायलमा विभिन्न राजाहरू थिए, उनीहरू एक अर्कासँग लडाइँ गरेर पराजित गर्ने राजाहरू, उनीहरू आफ्नो पोस्टको निम्ति लड्ने राजाहरू थिए, तर ख्रीष्ट आफ्नो शत्रुलाई आफ्नो प्राण अर्पण गरेर आफ्नो मृत्यु पुनरुत्थानले विजय दिनुहुने राजा हुनुहुन्छ। आज तपाईँ र मलाई, तपाईँ र मेरो देश कुन नेताले, कुन शासकले, या त कुन राजाले आफ्नो प्रजाको निम्ति आफ्नो प्राण दिएर आफ्ना प्रजाहरूको उद्धार गरेको, त्यस्तो राजा को छ? तपाईँहरू, तपाईँ र मेरो एक त्यस्तो विनम्र राजा हुनुहुन्छ जसले आफ्नो प्राण अर्पण गरेर हामीलाई फेरि उद्धार गर्ने, जसको विरुद्धमा तपाईँ र मैले नै विद्रोह गरेका थियौँ, जसको विरुद्धमा तपाईँ र मैले पाप गरेका थियौँ, त्यसका दण्ड पाउन योग्य तपाईँ र म थियौँ, तर उहाँले आफैलाई अर्पण गरेर आफैलाई आफू कहाँ फेरि मिलापमा ल्याउनुहुने राजा ख्रीष्ट येशू हुनुहुन्छ। के तपाईँ त्यही राजाको शासन मुनि, के त्यही राजाको अधीनमा तपाईँ हुनुहुन्छ? तपाईँले ख्रीष्ट येशूलाई कसरी चिन्नु भएको छ? यहाँका भीडहरूले चाहिँ के तपाईँले त ख्रीष्ट येशूलाई चिन्नु भएको छैन? यहाँका भीडले ख्रीष्टलाई एक भौतिक रूपमा, सुरक्षित रूपमा, उनीहरूको पार्थिव शरीरलाई सुरक्षा दिने, उद्धार गर्ने राजाको रूपमा मात्रै उनीहरूले ख्रीष्टलाई यहाँ चिनेको हामी पाउँदछौँ। जब तपाईँ र म ख्रीष्टको क्रुसको नजिकमा हामी जाँदाखेरि, जब पिलातसले जब यहुदीहरूलाई सोध्दछन् यसलाई तिमीहरूको इस्रायलको राजा तिमीहरू के भन्छौ भन्दाखेरि उनीहरूले के भनेका थिए, यसलाई क्रुसमा झुन्ड्याउनुहोस्। यहाँ देख्दै हुनुहुन्छ यही भीडले ख्रीष्टलाई पछ्याइरहेका थिए। ख्रीष्टलाई हामी छ अध्यायको, यता योना छ अध्यायको 14-15 पदमा हेर्छौँ भने उनीहरूले बल जप्तीको साथ ख्रीष्ट येशूलाई उनीहरूको राजा हुनको निम्ति उनीहरूले भनिरहेका थिए, तर ख्रीष्ट त्यहाँबाट बाहिर जानुभयो। र यहाँ के भन्दैछन्, उनीहरूले हो राजा हो भन्दैछन्, तर फेरि ख्रीष्टको क्रुसको बेला, जब क्रुसमा टाँगिने बेला यहुदीहरूले के भने, उसलाई क्रुसमा झुन्ड्याइदेऊ, उसलाई क्रुसमा झुन्ड्याइदेऊ। आज तपाईँ र मैले ख्रीष्ट येशूलाई कस्तो राजाको रूपमा चिनेका छौँ? यी भिड जस्तै तपाईँ र मलाई, तपाईँ र मेरो रोग सङ्घाई गर्नुहुने एक सङ्घाईकर्ताको रूपमा, या त तपाईँ र मलाई धन सम्पत्ति दिनुहुने एउटा राजाको रूपमा, या त तपाईँ र मलाई आशिष दिनुहुन्छ भन्ने हिसाबमा तपाईँ र मैले यो ख्रीष्ट येशूलाई त्यो राजामा हामीले स्वीकारेका छौँ। यहाँ देख्दै हुनुहुन्छ उनीहरूले ख्रीष्टले गरेका चिन्हको बारेहरूमा उनीहरूले गवाही दिइरहेका छन्, तर अन्तिममा आएर यहुदीहरूले उसलाई झुन्डाइदेऊ, क्रुसमा झुन्डाइदेऊ भनेर भनिरहेका छन्। आज तपाईँ र म पनि केही अहिलेको समयमा ख्रिस्टको बारेमा प्रचार प्रसार गरिरहन्छौँ, सुसमाचार घोषणा पनि गर्छौँ, तर हाम्रो अभिप्राय के छ? यहाँ देख्दै हुन्छ कि उनीहरूले ख्रिस्टले गरेको कामको गवाही दिइरहेका छन्, तर ख्रिस्टको क्रुसको मृत्युको बेलामा उनीहरूले के भनेको? यहुदीहरू, विशेष 19 अध्यायमा तपाईँ हेर्नुभयो भने तपाईँले स्पष्ट पाउनुहुन्छ। धेरै बाइबलका टिप्पणीकारहरूले यो विश्वास गर्नुहुन्छ यही भिडका धेरै मानिसहरू त्यहाँ थिए। आज तपाईँहरू म चर्चमा छौँ, हामी भजन गाउँछौँ, हामी वचन सुन्छौँ, हामी बाहिर गएर अरूहरूलाई ख्रिस्टको बारेमा पनि सुनाउँछौँ, तर ख्रिस्टलाई कस्तो किसिमको राजा हुनुहुन्छ भनेर तपाईँहरू मैले उनीहरूलाई सुनाउँछौँ, चिनाउँछौँ कि उहाँ उद्धारक र न्यायी राजाको रूपमा हामी उनीहरूलाई सुनाउँछौँ कि तपाईँ र मैले विश्वास गरेको ख्रिस्ट उहाँ नै न्यायी, उहाँ नै हाम्रो उद्धारक हुनुहुन्छ भन्ने विषयमा हामीले लिएका छौँ। यदि तपाईँ र मैले ख्रिस्ट यीशुलाई यस्तै गरी हाम्रो स्वास्थ्य, हाम्रो समृद्धिको निम्ति, हाम्रो सुरक्षाको निम्ति मात्रै, हाम्रो शारीरिक सुरक्षाको निम्ति मात्रै यस्तो किसिमको राजाको रूपमा हामीले लिएका छौँ भने प्रियहरू सुन्नुहोस्, उहाँ अब उहाँ गधाको बछेडो लिएर आउनुहुनेछ। उहाँ न्यायको तरवार लिएर उहाँ अब घोडाको सवारमा आउनुहुनेछ। अब त्यस पछाडि हाम्रो जब हामी ख्रिस्टमा यदि विश्वास गरेका छैनौँ भने उहाँको न्यायबाट बच्नको निम्ति तपाईँ र मैले केवल अब उहाँमा मात्रै विश्वास गर्नुपर्ने हुन्छ, आफ्नो पाप पश्चाताप गर्नुपर्ने हुन्छ, जसले तपाईँ र मलाई उहाँको न्यायबाट बचाउनको निम्ति आफै आजभन्दा 2000 वर्ष अगाडि ख्रिस्टमा मर्नुभयो, उहाँ गाडिनुभयो र जीवित भई उठेर हामीलाई मिलाप गराउनुभएको छ। त्यो राजाको आउनुवाला राजाको न्यायबाट उहाँले नै बचाउनु भएको छ। तपाईँ जुन राजाको न्यायबाट बच्न चाहनुहुन्छ कि तपाईँ त्यही राजाको न्यायलाई जुन समाप्त गरेको ख्रिस्ट यीशुमा विश्वास गर्नुभएको, जसले आफ्नो प्राण दिएर आफ्नो प्रजालाई आफूसँग मिलापमा ल्याउनु हुने राजामा तपाईँले विश्वास गर्नुभएको, म तपाईँलाई आज भन्न चाहन्छु प्रियहरू, यदि तपाईँ र मैले ख्रिस्ट यीशुमा विश्वास गरेका छैनौँ, ख्रिस्ट यीशुमा हाम्रो पाप हामीले स्वीकार गरेका छैनौँ, पश्चाताप गरेका छैनौँ, र आज ख्रिस्ट यीशुलाई केवल एक हामीलाई हाम्रो पाप क्षमा भन्दा पनि अरू कुराहरूबाट हामीले सुरक्षा दिनुहुने एक राजाको रूपमा लिएका छौँ भने एक दिन कुनै राजाको न्यायमा हामी पर्नेछौँ, र यो चाहिँ सबैभन्दा दयनीय, सबैभन्दा डरलाग्दो न्याय हुनेछ, जुन सारा सृष्टि गर्नुहुने परमप्रभु परमेश्वरको न्याय र उहाँको क्रोधमा पर्नु भनेको सबैभन्दा ठुलो, सबैभन्दा डरलाग्दो कुरा हो। तपाईँहरूलाई उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ र मेरो विद्रोह, तपाईँ र मेरो पाप, तपाईँ र मेरो छिमेकी, तपाईँ र मेरो अभिभावक, दाजुभाइ, मित्रको निम्ति होइन, तपाईँ र मैले गरेको पाप त उनै हामीलाई सृष्टि गर्नुहुने परमप्रभु परमेश्वरको विरुद्धमा हो। त्यसै कारण उहाँबाट नै हाम्रो पापको निम्ति समाधानको आवश्यकता पर्दछ। तपाईँ र मेरो कुनै पनि काम, तपाईँ र मेरो ज्ञान, तपाईँ र मेरो असल कामले कहिले पनि हामीलाई परमेश्वरसँग मिलापमा ल्याउन सक्दैन, किनकि हामीले परमेश्वरसँग परमेश्वरको विरुद्धमा गरेको पाप उहाँको न्यायले सिद्ध बलिदानको माग गर्दछ। उहाँसँगको मिलापको निम्ति तपाईँ र मलाई एउटा सिद्ध बलिदानको खाँचो पर्दछ। त्यसै कारण यहाँ ख्रिस्ट यीशु निस्तारको चाडको समयमा नै उहाँ किन ख्रिस्टमा मर्नुभयो, किन यहाँ उहाँ जानुभयो? किनकि ख्रिस्ट हाम्रो निस्तारको थुमा हुनुहुन्छ, जसले हामीलाई उद्धार गर्नुभएको छ। त्यसै कारण ख्रिस्ट यीशु अरू हामीले अगाडिको खण्डहरूमा हेर्छौँ भने ती भीडहरूबाट उहाँ अलग हुनुभएको छ. तर उहाँको जब पिताबाट पठाइएको सही समय आयो, उहाँ निस्तारको चाड मनाइ जानुभयो. किन अगाडि जानु भएन? किनकि निस्तारको चाडले यही उनीहरूलाई स्मरण गराउँदथ्यो कि जब इजरायलहरू कसरी मिश्रको दासत्वबाट निस्किएका थिए, कसरी उनीहरूको उद्धार भएको थियो भन्ने कुरा निस्तारको चाडमा उनीहरूले त्यो सम्झना गर्थे. तर आज हामीलाई ख्रिस्ट येशूले नै अब निस्तारको चाडमा उहाँ आफै बलि हुनुभयो, हाम्रो निम्ति हाम्रो साटोमा उहाँ मर्नुभयो, र उहाँले नै अब हाम्रो पाप बोक्नुभयो, मर्नुभयो, जीवित भइ उठ्नुभयो र स्वर्ग रहनु हुनुभयो. र यही कुराले हाम्रो निश्चयता दिन्छ कि जब हामी ख्रिस्टसँग हुन्छौँ भने हाम्रो पाप क्षमा हुन्छ, जब हामी ख्रिस्टमा हुन्छौँ हाम्रो फेरि पितासँगको मिलाप हुन्छ भन्ने कुरा ख्रिस्टको मृत्यु र पुनरुत्थानले नै हामीलाई यो निश्चयता दिँदछ. यसैले नै हामीले यो निश्चयता दिँदछ कि अब आउनुहुने राजाको न्यायबाट हामी उद्धार भएका छौँ, अब हामी सदा उहाँसँगै हुनेछौँ, किनकि उहाँले नै आफ्नो प्राण दिएर हामीलाई उद्धार गर्नुभएको छ. हामीलाई अरू कुराहरूले उद्धार गरेको छैन, उहाँले नै गर्नुभएको छ. त्यस कारण अब हामी सधैँ उहाँसँग हुनेछौँ. हामी हजार वर्ष होइन, हामी सदा अनन्त अनन्तसम्म उहाँसँग हुनेछौँ. हामी अनन्त अनन्तसम्म ख्रिस्टमा हुनेछौँ. यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने प्रेयर म तपाईँलाई यही उत्साह दिन चाहन्छु र म तपाईँलाई यो चुनौती दिन चाहन्छु कि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने एक दिन कुनै सृष्टिकर्ताको न्याय आसनमा तपाईँ उभिनुपर्नेछ. त्यो समयमा ख्रिस्ट येशू तपाईँको निम्ति एक बछेडोमा आउने राजा भएर उद्धारकर्ता राजाको रूपमा उहाँ उभिनुहुने छैन, उहाँ त तपाईँको निम्ति न्याय गर्ने न्यायकर्ताको रूपमा उभिनुहुनेछ. यदि तपाईँ उहाँमा हुनुहुन्छ भने ख्रिस्टमा लागिरहनुहोस्, कुनै राजामा लागिरहनुहोस्, किनकि अन्तिमसम्म जो उहाँमा रहन्छ उसैको उद्धार हुनेछ, कुनै राजाले हामीलाई उद्धार गर्नुहुनेछ. प्रार्थना गरौँ.